اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج ہم یہ جو دو رکوع انشاءاللہ تعالیٰ پڑھنے والے ہیں، یہ ایک ہی ٹاپک پہ ہیں اور وہ ہے تحویل قبلہ کا. میں نے آپ کو بتایا تھا کہ بنی اسرائیل کے اوپر جو چار شیٹ تھی، اللہ تعالیٰ نے ہمیں جو پچھلے پارہ ہم نے پڑھا ہے اس میں ساری ان کی چار شیٹ بتا دی، دے دی. یہ 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 ان کے کرائمز تھے، جرائم تھے، جن کی وجہ سے اب وہ اس آنریبل منصب سے، جس جگہ پہ وہ تھے، اس سے ان کو ہٹایا جا رہا ہے. 2000 سال تک وہ دین کی امامت کا کام ان کے ذمے تھا، اور اب یہ ظاہر ہے جب اتنا عرصہ کسی کے پاس کوئی نعمت رہتی ہے یا کوئی بہت آنریبل پوزیشن ہے تو وہ تو پھر یہی سوچیں گے نا کہ بس ہم میں ہی رہے گی، اب تو ہم سے کہیں نہیں جاتی، بس اب اس کو فار گرانٹیڈ لینے لگتے ہیں. لیکن اللہ تعالیٰ نے ان سے یہ نعمت لے کر امت مسلمہ کو دی. اور میں نے آپ کو لاسٹ ٹائم سارے پارے میں یہ بتایا تھا کہ ایک ایک جرم کو اللہ تعالیٰ نے واضح کیوں کیا ہے، تاکہ اب تم جب اس مقام پہ آؤ گے تم نے یہ چیزیں ریپیٹ نہیں کرنی. دیکھو ان کو اس وجہ سے ہٹایا جا رہا ہے، تمہیں اتنا بڑا جب عہدہ ایک مل رہا ہے، ایک مقام مل رہا ہے، تو تم ان چیزوں سے بالا تر ہو کے، ان سے ابو ہو کے کام کرو گے. اور دیکھیں جب کوئی امت دنیا میں امامت کی اس پہ آ جائے پوزیشن کے اوپر، تو اس کے کچھ ظاہر ہے کچھ ڈسٹنکشن تو ہونی چاہیے دوسروں سے، کچھ اس کے شاعر ہوں گے، کچھ اس کے، جیسے مثال کے طور پہ اس سے سمجھیں آپ، ہے تو ایک دنیا کی مثال لیکن پھر بھی جسٹ آپ کو سمجھانے کے لیے کہ مثلا ایک ملک آزادی حاصل کرتا ہے، آزادی حاصل کرتا ہے تو پھر کیا ہوتا ہے، اس کی اپنی ڈسٹنکشن کے لیے کیا ہوتا ہے، وہ اپنی کرنسی اپنی نکالتے ہیں، اپنا جھنڈا بناتے ہیں، اپنا کوئی ترانہ بناتے ہیں، اپنے کتنی ساری چیزیں ہوتی ہیں نا، جو اس کی شاعر ہیں، پہچان ہے اس کی. تو جو امت مسلمہ کو اب یہ بڑا عہدہ ملنے لگا ہے اور اس کے لیے ان کا قبلہ شفٹ ہو رہا ہے، یہ آپ کو میں تھوڑا سا بتا دوں گی نا بیک گراؤنڈ، تو انشاءاللہ وہ تعالیٰ پھر آپ کو بہت اچھے طریقے سے آیات سمجھ آئیں گی. آپ صلی اللہ علیہ وسلم جب مکہ میں تھے تو نبی کریم صلی اللہ علیہ وسلم نماز اس طرح سے پڑھا کرتے تھے، کیونکہ ابھی کوئی قبلے کا تعین نہیں ہوا تھا، کوئی یعنی تعین کو کیا کہیں گے کہ یعنی ابھی قبلہ اللہ تعالیٰ نے بتایا نہیں تھا کہ یہ والے قبلے کی طرف تم پڑھو، تو ظاہر خانہ کعبہ کی طرف تو وہ لوگ پڑھتے ہی تھے وہاں پہ، اور دوسرا یہ کہ بیت المقدس جو تھا یہ پچھلے نبیوں کا قبلہ تھا، تو آپ صلی اللہ علیہ وسلم خانہ کعبہ کو بیچ میں رکھ لیتے تھے اور اسی ڈائریکشن میں پڑھتے تھے کہ آگے یعنی بیت المقدس ہو. سمجھ آ گئی کس طرح سے، جیسے آپ نے اگر وہاں پہ کبھی گئے ہیں تو رکن یمانی اور حجر اسود کے درمیان اگر آپ کھڑے ہو جائیں گے نا تو کعبہ بھی سامنے ہے اور اسی ڈائریکشن میں بیت المقدس بھی ہے، ٹھیک ہے، تو دونوں کی طرف آپ صلی اللہ علیہ وسلم منہ کر لیتے تھے. لیکن جب مدینہ آئے تو مدینہ تو جو ہے وہ سمجھ لیں، ایسے سمجھ لیں کہ بیچ میں ہے، ایک طرف مکہ ہے اور ایک طرف بیت المقدس ہے، تو اب کس طرف کو منہ کریں؟ تو آگے ہم پڑھیں گے انشاءاللہ تعالیٰ یہ کس طرح سے کیوں آپ صلی اللہ علیہ وسلم نے بیت المقدس کی طرف منہ کیا. لیکن باہر کیف آپ صلی اللہ علیہ وسلم کوئی 16-17 منتھس تک بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے رہے، اور اس کے بعد اللہ تعالیٰ نے قبلے کو چینج کرنے کا حکم دیا، یعنی اب خانہ کعبہ آپ کا قبلہ ہوگا مسلمان امت کا. اور یہ جو تھی اس کی وجہ سے اتنا بڑا طوفان کھڑا ہو گیا اور اتنی بڑی باتیں ہونے لگیں، بہت زیادہ پروپیگنڈا کیا یہودیوں نے، اور انہوں نے کیونکہ ان کا قبلہ تو بیت المقدس ہی تھا تو انہوں نے کیا کہا، انہوں نے کہا کہ سب سے پہلی انہوں نے ایک بات جو پروپیگنڈا کیا نا، سب سے پہلی بات کی کہ بھائی بیت المقدس تو سارے جو پچھلے انبیاء تھے ان کا قبلہ رہا ہے، جو بھی پچھلے انبیاء گزرے انہوں نے کہا بھائی ان کا قبلہ رہا ہے، انہوں نے چینج کیوں کرا. نمبر ٹو انہوں نے یہ اعتراض کیا کہ یہ جو چینج ہے، یہ شفٹ آف قبلہ ہے، صرف انہوں نے ہماری ضد میں کیا ہے، ہماری مخالفت میں کیا ہے. نمبر تھری ان کا کیا تھا کہ نعوذ باللہ انہوں نے کہا کہ یہ نبی تو خود کنفیوز ہیں، کبھی ایک طرف رخ کر لیتے ہیں، کبھی دوسری طرف کر لیتے ہیں، کبھی خانہ کعبہ کی طرف، کبھی بیت المقدس کی طرف، پھر خانہ کعبہ کی طرف، یہ کیا بات ہوئی؟ بھائی اگر اللہ کی طرف سے حکم آنا تھا تو اللہ تعالیٰ کو تو پہلے ہی پتا کہ کس طرف منہ کروانا ہے، لیکن اس میں جو حکمتیں اللہ کی ہوتی ہیں نا انسان سمجھ نہیں پاتا. ان شاء اللہ تعالیٰ اب آج جو ہم آیتیں پڑھیں گے یہ بھی پتا چلے گا کہ کیا حکمت تھی اس میں، کیوں چینج کرایا. نمبر فور ان کا کیا اعتراض تھا کہ اگر خانہ کعبہ یہ اصل قبلہ تھا تو آج تک جو مسلمان بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے رہے ان کی نمازوں کا کیا بنے گا، ان کی نمازیں تو ہو گئیں ضائع، اور یا پھر وہ کئی تو فوت بھی ہو گئے ہیں، وہ اسی طرف نماز پڑھتے پڑھتے ہی یعنی دنیا سے چلے بھی گئے، اب ان کا کیا بنے گا. تو یہ ساری باتیں تھیں اور بہت انہوں نے اس کا جو ہے نا جس کو کہتے ہیں کہ شور مچایا اور بہت اس کو بگ ڈیل بنا دیا، اور کچھ منافقین بھی ساتھ مل گئے. تو اب ہم دیکھتے ہیں یہاں سے پہلی بات ہی کیا کہی گئی، سَيَقُولُ السُّفَهَاءُ مِنَ النَّاسِ، ان قریب کہیں گے وہ جو بے وقوف ہیں لوگوں میں سے. یہ کس کو کہا جا رہا ہے بے وقوف؟ یہ جو یہود تھے اور ان کے ساتھ جو بھی منافقین مل گئے تھے، یہ سب انہوں نے اتنا بڑا اس کا ایشو بنا لیا، تو یہ جو بے وقوف لوگ ہیں نا یہ کیا کہیں گے؟ ان قریب کہیں گے، اس کا مطلب ہے کہ ابھی ہو سکتا ہے کہ تحویل قبلہ کی ابھی یعنی حکم نہیں آیا، تو اللہ تعالیٰ پہلے ہی بتا رہے ہیں کہ ان کی طرف سے تمہیں کیا باتیں سننی پڑیں گی. ما واللہم عن قبلتہم، اب اس کو آپ بے شک چاہیں تو انورٹڈ کامز میں کر لیں، یہ ہے ان کی بات. ما واللہم عن قبلتہم التی کانوا علیہا، یہاں تک ان کا قول ہے. انہوں نے کیا، اللہ تعالیٰ فرما رہے ہیں نا، وہ کہیں گے. کیا کہیں گے؟ کس چیز نے پھیر دیا ان کو ان کے قبلے سے جس پہ یہ تھے پہلے، یعنی کس پہ تھے پہلے؟ بیت المقدس کو انہوں نے قبلہ بنایا تھا نا، کس چیز نے ان کو پھیر دیا اس قبلے سے؟ یعنی پھر 16 مہینے تک تو یہ اس طرف نماز پڑھتے رہے، اب کیا ان کو ہو گیا کہ انہوں نے اس طرف اپنی ڈائریکشن موڑ لی؟ اچھا تحویل قبلہ میں بار بار کہوں گی تو آپ کو ایک دفعہ پتا بھی ہونا چاہیے، آپ تفاسیر اگر کھولیں گے تو اس میں بھی لکھا ہوگا تحویل قبلہ، تحویل قبلہ. تو ہے کیا یہ تحویل قبلہ؟ اس کا مطلب کیا ہے؟ تحویل قبلہ ہال سے ہے نا، تحویل کس سے؟ ہوا و لام سے. ٹھیک ہے، ہال کا مطلب کیا ہوتا ہے؟ ارد گرد، آس پاس. جیسے آپ نے پچھلے پارے میں بھی پڑھا ما حولہ، تو حول ارد گرد کو کہتے ہیں. تو یعنی اب پہلے کیا تھا قبلہ؟ بیت اللہ یعنی خانہ کعبہ، پھر بیت المقدس، پھر اس کے بعد بیت اللہ. تو یہ جو گھومنا ہے نا ارد گرد کیا ہوتا ہے؟ یہ بھی اراؤنڈ ہوتا ہے نا، تو یہ جو گھومنا ہے گردش کرنا ہے اس کو کہتے ہیں تحویل قبلہ. ٹھیک ہے کہ شفٹ اس کی جو ہے. تو اب جب میں بولوں گی تحویل قبلہ تو آپ کو پتا ہونا چاہیے، اور جب آپ کسی تفسیر میں پڑھیں تو پھر بھی انشاءاللہ آپ کو سمجھ آ جائے گی. اللہ تعالیٰ نے اس کا جواب کیا دیا کہ ان جب وہ یہ اعتراض کریں گے، ابھی وہ یہ باتیں کہیں گے، تو آپ کیا ان کو جواب دیں؟ قل، کہہ دیجئے، للہ المشرق والمغرب، اللہ کا یہ مشرق اور مغرب، وہ جدھر کو چاہے ڈائریکشن دے دے، اس سے کیا فرق پڑتا ہے؟ سمجھ آئی؟ یعنی مشرق بھی اللہ کا ہے اور مغرب بھی اللہ کا ہے. یعنی کیا کہنے کا مقصد کیا ہے؟ مشرق اور مغرب کیوں بات کہی گئی؟ ساؤتھ نارتھ کیوں نہیں کہہ دیا گیا؟ ساؤتھ نارتھ بھی تو اللہ کا ہی ہے. لیکن جب ساری ڈائریکشنز کی بات کرنی ہوتی ہے نا تو انسان ہمیشہ کیا کہتا ہے؟ ایسٹ ٹو ویسٹ، مشرق سے مغرب تک. تو اس کا مطلب کیا ہوتا ہے؟ ہر ایک ڈائریکشن، یہ مشرق مغرب وہ سب اللہ کا ہی ہے. کوئی یہ تھوڑی ہے کہ اللہ تعالیٰ کوئی نعوذ باللہ کوئی بیت المقدس کی طرف ہے یا خانہ کعبہ کی طرف ہے کہ اس طرف اگر نہ پڑی نماز تو پھر کیا ہوگا. نہیں، سب سے پہلی بات سمجھنے کی یہ ہے کہ کعبے کو اللہ تعالیٰ نے قبلے کے طور پہ جو متعین کیا تو اس کا مقصد یہ نہیں ہے کہ ہم کعبہ کو سجدہ کرتے ہیں. سجدہ تو اللہ ہی کو کر رہے ہیں، صرف ایک فوکس کرنے کی بات ہے نا. اور اللہ تعالیٰ کہاں ہے؟ اللہ کیا کوئی ایک ڈائریکشن میں ہے؟ نعوذ باللہ، نہیں، اس کی تو کوئی ڈائریکشن نہیں ہے. ہماری تو سوچ، ہماری जो अकल है, समझ है, इवन हमारी इमेजिनेशन से भी बियॉन्ड 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 है अल्लाह ताला। हम नहीं समझ सकते उसकी जात को, तो हम ये नहीं कह सकते कि हम इस तरफ को मुंह करें, इधर को अल्लाह है या इधर को अल्लाह है। अभी हम आगे बात करेंगे कि अल्लाह ताला ने फिर किबले की क्यों तायुन किया, उसकी फिर क्या जरूरत थी अगर हर तरफ ही अल्लाह है। जब कोई भी डायरेक्शन उसकी, ये नहीं कि वो एक डायरेक्शन में कैद है कोई, नहीं ऐसा, तो फिर क्यों किबले का हुक्म दिया गया। तो बात यह है, यहां पे हमने ये देखा कि अल्लाह ताला के लिए मशरिक और मगरिब सब उसी के लिए, यानी वो जिस तरफ वो कहे उस तरफ को आप नमाज पढ़ने लगो। सब डायरेक्शन अल्लाह की है। यहदी मैया शाऊ इला सिरात मुस्तकीम, वो हिदायत देता है जिसको वो चाहता है सीधे रास्ते की तरफ। अल्लाह हिदायत देता है, मैया शाऊ एक ये भी माना हो सकता है, या फिर ये भी माना हो सकता है वो हिदायत देता है मन जो यशाऊ चाहता है इला सिराते मुस्तकीम। समझ आई दोनों बात? मन का माना अल्लाह की तरफ भी ये जा सकता है और इंसान की तरफ भी। एक माना आप लिखें, यहदी हिदायत देता है, मैं यशाऊ जिसको वो चाहता है, कौन? अल्लाह ताला सिराते मुस्तकीम की। और दूसरा माना क्या है कि वो अल्लाह ताला हिदायत देता है, यहदी वो हिदायत देता है मन जो, यानी जो इंसान या शाऊ चाहता है सिराते मुस्तकीम की तरफ जाना, अल्लाह ताला उसको ही हिदायत देता है। यानी जिसके अंदर खुद तड़प होती है, जिसके अंदर खुद तलब होती है कि अल्लाह मुझे सीधे रास्ते पर चला दे, अल्लाह उसको जरूर हिदायत देता है। समझ आई ना? हिदायत जो है ना तलब पे डिपेंड करती है। इसीलिए आपको सूरह फातिहा बार बार दिन में कितनी दफा रिपीट करने का कहा गया नमाज में, उसके बगैर नमाज नहीं होती, कि अपने लिए हिदायत मांगो, हिदायत मांगो, हिदायत मांगो। रिज्क तो आपने पढ़ा है ना पिछले पारे में, अल्लाह ताला ने फरमाया मैं काफिर को भी दूंगा मताउन कलील, थोड़ा फायदा इसको भी दुनिया का दूंगा, लेकिन यानी रिज्क अल्लाह देगा और खाना पीना सेहत जिंदगी औलाद ये सब नेमते हैं अल्लाह ताला ये देगा, बिन मांगे दे रहा है, लेकिन हिदायत की नेमत इसके अंदर खुद तड़पो उसको मिलती है। जिसके अंदर खुद ये हो तलब कि मैं जानूं कि कौन सा रास्ता सीधा है, कोई मेरी रहनुमाई करे, मुझे बताए, तो अल्लाह ताला हिदायत देता है जो चाहता है सिराते मुस्तकीम पे चलना। तो यहाँ पे हमने इस आयत में ये सारी चीज देखी कि देखो जो जो प्रोपेगेंडा वगैरह होना था अल्लाह ताला ने उसका जवाब यहाँ पे दे दिया कि मुसलमानों ये तुम्हें यानी डिस्टर्ब करने के लिए, तुम्हारे अंदर डाउट्स पैदा करने के लिए ये बातें कहेंगे कि ये भला क्या बात हुई कि इन्हों का किबला ही चेंज हो गया, तो इसका तोड़ क्या है? तुम उनको ये कह दो अल्लाह के लिए मशरिक और मगरिब है। ये इस तरह से उनको जवाब दो। देखिए यहाँ पे कोई कन्फ्रंटेशन नहीं, कितनी एक टू द पॉइंट बात की गई। ये तुम के किबलों की उसके अंदर बहस में हो, सारी डायरेक्शन ही तो अल्लाह की है। असल चीज ये नहीं कि रुख इस तरफ को कर लिया जाए, असल बात ये है कि रुख अल्लाह की तरफ ही रखना है हमने, जो यानी उसने हुक्म दे दिया वही हमारी डायरेक्शन है। ठीक है, तो क्या चीज है, असल क्या चीज है? किबले के चेंज नहीं है कि यहां से वहां क्यों कर दिया, असल क्या चीज है? अल्लाह का हुक्म है। समझ आई? अच्छा, इस आयत से आप ये बताइए, देखिए उस वक्त क्या हो रहा था, एक प्रोपोगंडा था ना अल्लाह के हुक्म के अगेंस्ट जो आ रहा था। मैंने आपको बताया कि बहुत शोर मचाया यहूद ने, आज भी क्या प्रोपोगंडा होता है? आज होता है क्या अल्लाह का कोई हुक्म है, हमारी जो शरीयत है, हमारा जो दीन है, इसके खिलाफ कोई आज प्रोपेगेंडा होता है? तो फिर हमारा क्या रवैया होता है? अल्लाह ताला का जो हुक्म है जब हमारे सामने आ जाता है तो हमारा क्या रवैया होता है? फिर क्या हम उस प्रोपेगेंडा से मुतासिर हो जाते हैं या अल्लाह के हुक्म को ले लेते हैं? पक्के सच्चे मोमिन जो थे ना उस वक्त, वो इस प्रोपोगंडा से कुछ भी इफेक्ट नहीं हुआ था उनको। भाई उन्होंने तो अपने घर छोड़े, अपना वतन छोड़ा, जो मुहाजरीन थे उन्होंने कितनी कुर्बानियां दी उनके लिए किबले की डायरेक्शन चेंज करना वॉज नॉट अ बिग डील। जिस अल्लाह के लिए वो इतनी कुर्बानियां दे सकते हैं तो वो डायरेक्शन भी चेंज कर सकते हैं। अल्लाह का हुक्म है बस, ठीक है, हमें इतना ही हमारे लिए काफी है। तो जो अल्लाह की इबादत करता है, जो अल्लाह ताला का हुक्म मानने वाला है, वो तो ये देखेगा ना कि अल्लाह का हुक्म क्या है। और जो कच्चे लोग होते हैं वो लोगों के प्रोपोगेंडा में आ जाते हैं ना? आज देखें जो प्रोपोगेंडा कितना हो रहा है, क्या आज ये लोगों में फैलाया नहीं जाता कि इस पे चलोगे, इस पे अमल करोगे तो तुम बैकवर्ड होगे, तुम पेंडू होगे, तुम मॉडर्न इंसान नहीं कहलाओगे, तुम्हारी सोच, जैसे जो जो थिंकिंग होती है, यानी ऐसी थिंकिंग, कोई ब्रॉड थिंकिंग होती है, वो नहीं तुम्हारी रहेगी, तुम बिल्कुल एक दकियानूसी इंसान हो जाओगे। और ये तो जालिमाना सजाएं हैं इस्लाम की, नऊज़ुबिल्ला। और ये तो दुनिया के साथ चलना नहीं है, ये प्रोपोगंडा हो रहा है ना, पॉइजन किया जा रहा है जहनों को। और ये तो उलामा जो हैं, ये तो खुद ही मिसगाइडेड हैं, इतने बुद्धू हैं, इनको तो खुद ही नहीं पता ये प्रोपोगंडा है। और ये दौर मीडिया के प्रोपोगंडा का। तो एक तरफ देखें अल्लाह का हुक्म होता है, दीन होता है, और दूसरी तरफ ये नेगेटिव बातें होती हैं सोसाइटी में जो आम कर दी जाती हैं, और लोग उन्हीं को मानने लगते हैं, उन्हीं से मुतासिर हो जाते हैं। अब आप देखें, हमें आज किबले के बदलने का तो हुक्म नहीं आना, जाहिर है वो बहुत मुश्किल चीज थी, क्यों थी मुश्किल वो भी हम आगे देखेंगे, लेकिन इतनी मुश्किल काम था ये किबले का बदलना। क्या हमें तो जाहिर है एक ही किबला हमने जाना है हमेशा से, उसी की तरफ हम मुंह करके हमेशा से नमाज पढ़ते हैं, वही हमारा किबला है। तो हमें तो इस तरह की कोई भी आजमाइश नहीं आई, ऐसा कोई इम्तिहान नहीं हुआ कि पता चले कौन इस तरफ मुंह करता है और कौन नहीं करता। लेकिन और बहुत से अहकामात हैं जो हमारे लिए इम्तिहान बन जाते हैं। जब अल्लाह ताला का हुक्म एक आ जाता है और एक तरफ कुछ लोग कुछ बातें कह रहे होते, हम किससे मुतासिर होते हैं? यहाँ पे सुफहा की बातें बयान की गई, उनको बेवकूफ कहा गया जो ऐसी बातें कर रहे हैं, लेकिन आज हम इन्हीं बेवकूफों की बातों में आके अल्लाह के हुक्मों को तोड़ देते हैं। हालांकि बंदा मोमिन जो होता है ना, उसका दिल ना मैग्नेट की सुई की तरह होता है। मैग्नेट की सुई आपने कभी देखी है? आप उसको किसी तरफ भी फेरे ना, वो सुई नॉर्थ की तरफ फेस करने लगती है, किसी जगह भी ले जाए। बंदा है मोमिन भी ऐसा ही होता है, वो जिस तरह के भी माहौल में हो, जिस कंट्री में हो, जिस जगह में हो, ईस्ट में रहता हो, वेस्ट में रहता हो, नॉर्थ पोल पे जाके रहता हो, उसके दिल का किबला अल्लाह ही की तरफ रहता है, उसकी सुई एक ही तरफ अटकी रहती है। वो जैसा देश वैसा भेस नहीं करता कि जिधर जाऊं वैसा बन जाऊं, जिधर रब मोड़ता है उधर मुड़ जाता है। रब ने फरमाया कि बैतुल्लाह की तरफ, खाना काबा की तरफ मुंह करो तो उधर कर लिया, जब फरमाया था बैतुल मकदस की तरफ तो उधर मुंह कर लिया था, उसको क्या फर्क पड़ता। तो ये एक बंदा है मोमिन, और दूसरे लोग वो मुतासिर हो गए इनसे, और वो भी उनकी जैसी बातें करने लगे। और अल्लाह ताला ने फरमाया वह कैदालिका, इसी तरह, इसी तरह, जैसे कि पिछली आयत में आया है कि अल्लाह ताला जिसको चाहता है हिदायत देता है, इसी तरह जिसको चाहता है अल्लाह उम्मते वसत बना देता है। ये कहने का मकसद है, इसी तरह बनाया हमने तुमको एक उम्मत वसत, तुमको बनाया, किसको कहा जा रहा है? उम्मते मुस्लिमा को ये टाइटल दिया जा रहा है उम्मते वसत का। उम्मते वसत जो है ना, इसका माना अभी मैंने आपको एक तो बताया, वसत का माना दरमियानी, वस्त में है ना, जैसे कहते हैं हम किसी चीज के वस्त में रहते हैं, यानी दरमियान में। लेकिन इस एक वर्ड के अंदर किसी कौम या किसी शख्स में जितनी भी गुड क्वालिटीज है ना इस दुनिया में हो सकती हैं, वो सब इस एक वर्ड में है। आप इससे अंदाजा लगाएं, इतना खूबसूरत ये लफ्ज है। पहला तो इसका जो माना है मोतदिल, मोतदिल ना बैलेंस्ड जैसे होता है, कि यानी ये मोतदिल उम्मत है। पिछली उम्मतें आप देखें वो एक्सट्रीम्स पे चली गई थी, अकीदे के लिहाज से भी, अमल के लिहाज से भी। अकीदे में कैसे एक्सट्रीम पे, आप देखें ये वो ईसाइयों को उन्होंने ईसा अलैहिस्सलाम को अल्लाह का बेटा बना दिया, नऊज़ु बिल्लाह। यहूद को देखें, उन्होंने तो बिल्कुल ही उनको वलदु ज़िना करार दे दिया, नऊज़ु बिल्लाह। और किसी ने पैगंबरों को इतना उठाया कि जो है वो अल्लाह के बराबर कर दिया, ट्रिनिटी का अकीदा। और किसी ने ये हाल किया कि नबियों को कत्ल कर दिया। तो वो बिल्कुल एक्सट्रीम्स पे थे। उम्मत मुस्लिमा कैसी है, इसने एक्सट्रीम छोड़ दी। कैसी है उम्मत ये, देखें आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को रसूल मानते हैं लेकिन अल्लाह के बराबर नहीं, क्या वो बंदे ही हैं, वो खुदा नहीं बन सकते। तो रसूल को रसूल का दर्जा दिया और अल्लाह ताला को खुदा का दर्जा दिया। तो इतदाल मेरे ना उन्होंने बैलेंस किया। आप मसलन अमल में आप देखें, कई जगह पे ऐसा है कि इन लोगों ने, यानी जो पुराने मुशरिकीन थे, और इन लोगों ने बच्चियों को जिंदा दरगोर कर देते थे। आज भी कई ऐसी जगह हैं जहां पे हस्बैंड फौत हो जाए तो उसके साथ ही सती कर देते हैं, जला देते हैं। एक तरफ इतनी एक्सट्रीम है और दूसरी तरफ इतनी एक्सट्रीम है कि हाय जानवर को भी जिबा करके ना खाया जाए, ये भी जो है ना एनिमल राइट्स को जो है ना वायलेट करना है, ये भी बहुत ही बेरहमी है और जुल्म है। एक तरफ इतनी एक्सट्रीम है, इस्लाम ने हलाल खाने की तरगीब दी, ना इस एक्सट्रीम पे गया ना दूसरी एक्सट्रीम पे। फिर एक में ये वो था, यानी उनका तरीका कि वो पीरियड्स वाली औरत को बिल्कुल ही अलग कर देते थे। दूसरे क्या करते थे, उनका ये हाल था कि वो पीरियड्स के सो बिल्कुल ही कुछ समझते ही नहीं था और उसी में सारा ताल्लुक कायम कर लेते थे। तो ये सारे ये लोग एक्सट्रीम्स पे रहे हैं। इस्लाम हमें इतदाल वाला दीन देता है, दरमियाना रास्ता देता है, जिसमें सब चीज बैलेंस्ड है। तो एक तो इसका माना ये कि बैलेंस्ड, दूसरा माना क्या है, दूसरा माना है बेहतरीन, बेस्ट। क्योंकि जो चीज दरमियानी होती है, बैलेंस्ड होती है, वही बेस्ट होती है ना। आप सल्लल्लाहु अलैहि वसल्लम कौन सा रास्ता इख्तियार करते थे, जो हलाल में दरमियाना। तो ये जो बैलेंस्ड है उसी से खैर का माना निकला फिर, कि जो दरमियाना है वही बेहतर है, खैर है, एक्सट्रीम पे नहीं है ना, वो दरमियाना रास्ता है। तो इससे क्या बना फिर, वकदालिका जअलनाकुम उम्मतन वसतन, कि तुम्हें एक बेहतरीन उम्मत बनाया, बेस्ट उम्मत बनाया। खैर का माना है ना, तो जो सूरह आले इमरान में आयत नंबर 11 में कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास तअमुरूना बिलमारूफ वतनहाउना अनिल मुनकर वतुमिनूना बिल्लाह, तुम बेस्ट उम्मत हो, बेहतरीन उम्मत हो जो भेजी गई हो इस दुनिया। क्यों, तुम हुक्म देते हो नेकियों का और बुराइयों से रोकते हो और अल्लाह पर ईमान लाते हो। यानी जिस तरह तुम्हारा रसूल सारे रसूलों में टॉप पे, तुम्हारी किताब सारी किताबों में सबसे ज्यादा जामे अकमल, इसी तरह सब उम्मतों में बेस्ट उम्मत ये उम्मत मुस्लिमा। क्यों, इसलिए कि इसका वजूद किस लिए है, उखरी जतलिन नास ना, इसका होना ही किस लिए है, ये दूसरों की खैरखाही करे। और सबसे बड़ी खैरखाही क्या है, सबसे बड़ा किसी के साथ सिंसियर होना क्या है, बताएं, कि उसको बुराई से रोके और भलाई की तरफ ले। तो समझ लें कि जैसे ये उम्मत लोगों को पकड़ पकड़ के जन्नत के दरवाजों पे लाके खड़ा कर रही है, ये उम्मत दूसरों के फायदे के लिए बनाई गई है। इसका क्या फर्ज है, और उसको कौमी निशान क्या है? लोगों को नेक कामों का हुक्म देना, बुरे कामों से रोकना। कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास तामुरूना बिल मारूफ तनहाउना अनिल मुनकर। ये काम है इसका, इसके लिए ये बनी है, ये है इसका फर्ज, इसलिए ये बेस्ट है। कुंतुम खैरा उम्मतिन का मतलब क्या? तुम सब उम्मतों में बेस्ट उम्मत हो। इसी बात को यहाँ पे उम्मतों वसतन कहा गया। लेकिन कोई बंदा अच्छा है या बेस्ट किसी वजह से होता है ना, ऐसे ही थोड़ी है कि कोई राह चलते को आप कहें ये बेस्ट है। तो किसी कोई उसके अंदर क्वालिटी होगी ना, कोई बात होगी। तो इनकी बात क्या है, इनकी क्या क्वालिटी है जिसकी वजह से ये बेस्ट है? ये है क्वालिटी, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अद्दीन नसीहा, दीन खैरखाही का नाम है। यही खैरखाही है इनकी कि ये बुरे कामों से रोकते हैं और नेकियों का हुक्म देते हैं लोगों को। तो इस उम्मत को अल्लाह ताला ने बेस्ट उम्मत का टाइटल दे दिया। अब हमारे लोग इसी बात के ऊपर इतने खुश होके कि हम तो बेहतरीन उम्मत हैं जी। अब जब जेन में ये आ गया कि हम तो बेस्ट हैं, तो उसके बाद अब हमें क्या जरूरत है कि कुछ अमल करने की? अब हम तो बख्शे बख्शाए हो गए, क्योंकि अल्लाह ताला ने फरमा दिया हम बेस्ट हैं। तो क्या बात देखें, ये होती है कि जैसे मिसाल के तौर पे आप कहें कि ये मेरे घर का बड़ा बच्चा है, तो वो बड़ा बच्चा बड़ा होने की जिम्मेदारी पूरा करेगा तो वो बड़ा होगा, वरना आप कहेंगे कि तुम तो अपने छोटे बहन भाइयों से भी छोटे हो, तुम्हारी अकल इतनी भी नहीं है। क्योंकि वो अपने बड़े होने को साबित करता है, ऐसे काम करता है जिससे कि वो उसका पता चले कि ये सब में बड़ा है, अपनी जिम्मेदारी पूरी करता है, उसकी जिम्मेदारियां ज्यादा होती हैं। बेस्ट होना सिर्फ एक तमगा नहीं है कि आप लगा के तमगा और चल पड़े कि हम तो हम बेस्ट हैं, हम देखें बेस्ट हैं, नहीं। बल्कि इसका मतलब क्या है कि इंसान वो जिम्मेदारी पूरी करे जिसकी वजह से उसको बेस्ट करार दिया गया। आप देखते हैं वो कोई गेम्स वगैरह होती हैं, तो इसके अंदर ऐसे स्टेप से होते हैं, वो उसमें सबसे टॉप वाले स्टेप पे एक जो फर्स्ट आया होता है उसको खड़ा करते हैं। आप देखें इसी तरह ये उम्मते वसत है, वो जो फर्स्ट आया होता है उसने कुछ किया होता है कि ऐसे ही बस बैठे बैठे ऑडियंस में से किसी को बुला के उसके ऊपर खड़ा कर देते हैं? कुछ किया होता है ना, कोई कारनामा किया होता है तभी वो टॉप पे होता है। तो उम्मते वसत आप सोचते हैं कि कुछ भी नहीं उसने करना, वो वैसे ही हो जाएगी टॉप पे, बेस्ट वैसे ही बना दी गई, क्योंकि अल्लाह ताला के हाँ इंसाफ है। देखें याद रखें, ऐसा नहीं है कि अल्लाह ताला के जैसे हम बंदे हैं ना, इसी तरह बनी इसराइल भी उसी के बंदे थे, उसी की क्रिएशन थे। ये नहीं कि हमें कोई खास मिट्टी से पैदा किया गया तो उनको किसी और से पैदा किया गया। अल्लाह ताला जैसा वो अल्लाह के मखलूक है, जैसे हम अल्लाह की मखलूक है वैसे ही वो थे। तो ऐसा तो नहीं है कि किसी को वैसे ही अल्लाह ताला बस एक बस लाडले का या बेस्ट का कोई टाइटल दे दे। कुछ ना कुछ तो करना पड़ता होगा इस उम्मत को, कोई जिम्मेदारी, कोई ऐसा खास तो काम होगा। आपका क्या ख्याल है, कोई खास काम इसने करना ही होगा जिसकी वजह से ये इतनी बड़े ओहदे पे पहुंची कि उसको बेस्ट करार दे दिया गया? क्या इसकी जिम्मेदारी है या क्या ऐसा काम है? अच्छा एक अब वो अभी आगे देखते हैं, एक और वसत का माना मैं आपको बता दूं, फिर उसके बाद आगे चलते हैं। वसत का एक माना ये भी है लिंक, यानी दरमियाना जो होता है वो लिंक होता है ना आगे और पीछे वालों के लिए, जो दरमियान में होता है। आपने कोई चेन देखी हो उसके अंदर दरमियान में एक जो लिंक है वो निकाल दिया जाए तो टूट जाएगी। तो ये लिंक है किसके दरमियान? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तो दुनिया से चले गए, उनके और सारे जितने इंसान हैं जो गैर मुस्लिम हैं उनके दरमियान लिंक ये उम्मत मुस्लिमा है। कैसे कि अब आप सल्लल्लाहु अलैहि वसल्लम का पैगाम इनके थ्रू बाकी इंसानियत तक पहुंचेगा। तो क्या बनी ये उम्मत? आप सल्लल्लाहु अलैहि वसल्लम के और बाकी दुनिया के सारे इंसान जो है उनके दरमियान एक वास्ता बन गई, उम्मत वसत है ना, वास्ता बन गई है। तो ये एक और भी माना इसका हो जाता है। अच्छा, ये किस लिए है, ये क्या काम करती है, अभी हम यही बात कर रहे थे ना, क्या इनकी जिम्मेदारी है, क्या इनको ऐसी बड़ी बात इन्होंने कर दी कि ये उम्मत वसत कहला रहे हैं। लितकूनु शुहदा अलन्नास, ताकि तुम हो जाओ, इसलिए बनाया उम्मत वसत, ताकि तुम हो जाओ गवाह लोगों पर। ऐसे ही नहीं है कि बस उम्मत वसत लेके हम घर में बैठ जाएं, सर्टिफिकेट दीवार पे लगा लें कि चलो मुझे सर्टिफिकेट मिल गया उम्मत वसत का, नहीं, इसलिए कि तुम गवाह हो लोगों पर। कौन सी गवाही है ये, तुम बेहतरीन इसलिए हो कि तुम गवाह हो लोगों पे। किस चीज की गवाही? जब मैंने आपको एक बात तो ये बताई ना कि ये उम्मत वसीला बनी, नबियों वाला काम जो है ना वो ये करेंगे, तो ये इतना बड़ा एजाज इनको मिला, तो लोगों के ऊपर इन्होंने गवाही दी। जाहिर सी बात है, अपनी कॉल से गवाही देंगे कि अल्लाह एक है, उस तरफ लोगों को बुलाएंगे, अपने अमल से गवाही देंगे कि मेरा अमल बता रहा है कि मैं एक रब की मानने वाली हूं और उसकी गुलाम हूं, समझे? तो कॉल और अमल दोनों से गवाही देंगे लोगों पे, लोगों को आप ही बताएंगे ना, आप जब लोगों को बुलाएंगे अल्लाह की तरफ तो आपने कॉल से गवाही दी कि वाकई मैं भी मानती हूं एक अल्लाह को, तभी तो लोगों को बुला रही हूं। और अपने अमल से आप गवाही कैसे देते हैं, जब आप उस दीन के ऊपर चलते हैं तो आप अपने अमल से गवाही दे रहे हैं कि मैं इस तरह से नहीं हूं जैसे सब आजाद हैं और जो उनकी मर्जी आती वो करते हैं, मैं तो एक मालिक की गुलाम हूं। ये बात समझ आ रही है? ये आयत बहुत ज्यादा इंपॉर्टेंट है, बहुत जगह आपको सुनने को भी मिलेगी, क्योंकि ये आयत बता रही है कि आपकी एज अ मुस्लिम क्या जिम्मेदारी है। इस आयत को जहन नशीन कर ले, बहुत अच्छी तरह से समझ ले। तो लितकूनु शुहदा अलन्नास, यानी आप लोगों के ऊपर गवाह हैं। गवाही दोनों तरीके से दी जाती है, कौल से भी अमल से भी। तो उम्मत मुस्लिमा ने क्या करना है, लोगों को बुलाना भी है जुबान से, उनको हक का पैगाम देना भी है, और अपने अमल से भी इस चीज की गवाही देनी है। क्या हम ये गवाही दे रहे हैं? हमारा अमल बता रहा है लोगों को कि हम एक अल्लाह के मानने वाले हैं, मेरे मामलात, मेरे फाइनेंशियल जो भी मेरी डीलिंग्स हैं, मेरे ओढ़ना बिछोना पहनना, ये सब चीज क्या मेरा गवाही दे रहे हैं कि मैं एक अल्लाह की गुलाम हूं? या जैसे बाकी ही हैं बगैर किसी को माने हुए, उन्होंने अपनी ख्वाहिशात पे चलना है, मर्जियों पे चलना है, मैं भी उनकी तरह ही हूं कि मैं भी अपनी मर्जी करती हूं, मैं किसी की गुलाम नहीं हूं, या मेरा ये मेरे सारे मामलात ये शो कर रहे हैं। ये गवाही है जो देनी है, और ये गवाही कयामत के दिन देनी होगी। ये भी हो गया इसका मतलब, दुनिया में तो आप इस तरह से ये गवाही देंगे लोगों को। लितकूनु शुहदा अलन्नास, इसका सेकंड मीनिंग क्या हुआ, मैं आपको बताया ना, आयत बहुत डीप है और इसको बहुत अच्छी तरह से समझे। सेकंड मीनिंग क्या हुआ इसका, कि कयामत के दिन हम इसकी गवाही देंगे लोगों पे। वो कैसे गवाही देंगे आप? हदीस से पता चलता है, मुसनद अहमद में ये हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं नूह अलैहिस्सलाम को क्यामत के दिन बुलाया जाएगा और उनसे पूछा जाएगा, क्या तुमने मेरा पैगाम मेरे बंदों को पहुंचा दिया था? वो कहेंगे हाँ अल्लाह ताला मैंने पहुंचा दिया था। उनकी उम्मत को बुलाया जाएगा और उनसे पूछा जाएगा कि क्या नूह अलैहिस्सलाम ने मेरी बातें तुम्हें पहुंचाई थी? वो साफ इनकार कर देंगे, कहेंगे हमारे पास तो कोई डराने वाला आया ही नहीं। नूह अलैहिस्सलाम से कहा जाएगा तुम्हारी उम्मत तो इनकार कर रही है, तुम कोई गवाह लेकर आओ। वो कहेंगे मेरे पास गवाह हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आपकी उम्मत मेरी गवाह है, ठीक है? तो तब क्या किया जाएगा, इस उम्मत को बुलाया जाएगा। इसीलिए वसत का एक और माना लिखें, अदल। वसत का एक और माना क्या है? अदल। کہ اب اس امت کو بلایا جائے گا اور یہ امت انصاف کے ساتھ گواہی دے گی، عدل کے ساتھ. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اب تمہیں بلایا جائے گا اور تم گواہی دو گے اور میں تم پر گواہی دوں گا. اور مسند احمد کی ایک اور روایت میں ہے کہ قیامت کے دن نبی آئیں گے اور ان کے ساتھ ان کی امت کے صرف دو ہی بندے ہوں گے، اور اس سے زیادہ بھی ان کی امت کو بلایا جائے گا اور ان سے پوچھا جائے گا کیا اس نبی نے تمہیں پیغام دیا تھا، تبلیغ کی تھی؟ وہ کہیں گے بالکل بھی نہیں کی. اس دن وہ اتنا ہولناک دن ہوگا نا، لوگ انکار کریں گے تاکہ ہمارے اوپر الزام نہ آئے، نہیں ہمیں تو کسی نے نہیں کچھ بتایا، ہمیں تو نہیں پتا. آپ دیکھیں دنیا میں ہی ذرا سی کسی کی پکڑ ہو جائے نا کسی جرم پہ، تو ایک دم صاف انکار کر، نہیں ہمیں تو نہیں پتا، اچھا مجھے تو نہیں پتا تھا. انوسنٹ ایک دم اپنے آپ کو نا کر دیتے ہیں کہ جیسے ہمیں کچھ پتا ہی نہیں، تو شاید اس طرح سے ہم بچ جائیں. تو وہ بھی اس دن ایسے ہی انکار کریں گے، نہیں ہمیں تو نہیں پتا، ہمیں کسی نے بتایا ہی نہیں، بتایا ہوتا تو ہمیں پتا ہوتا. تو نبی سے کہا جائے گا تم نے تبلیغ کی؟ وہ کہیں گے ہاں ہم نے تو کی. کہا جائے گا تمہارا گواہ کون ہے؟ وہ کہیں گے محمد صلی اللہ علیہ وسلم اور آپ کی امت. تو آپ صلی اللہ علیہ وسلم اور آپ کی امت کو بلایا جائے گا، ان سے بھی یہی سوال ہوگا کہ کیا اس پیغمبر نے تبلیغ کی؟ تو یہ امت کہے گی ہاں کی تھی. ان سے کہا جائے گا کہ تمہیں کیسے پتا؟ یہ جو پیغمبر ہیں جن کے لیے کے اوپر گواہی کے طور پہ ان کو لایا جائے گا، تو پوچھا جائے گا نا بھائی نوح علیہ السلام ہے مثلا، تو اتنے پرانے زمانے میں وہ تو آئے تھے، تم اتنی بعد میں آئے، تمہیں کیسے پتا ہے کہ وہ انہوں نے تبلیغ کی تھی؟ نوح علیہ السلام نے 950 سال کی اور ان کو اس طرح سمجھایا اور اس طرح سمجھایا، پتا ہے نا ہم سب کو. پھر اس طرح سے اور پیغمبروں نے تبلیغ کی، کیسے کیسے موسیٰ علیہ السلام نے تبلیغ کی، یہ سب کہا جائے گا نا. فرعون کو کیسے بتایا، یہ سب ہم نے پڑھا ہے نا. تو یہ کہیں گے ہاں تبلیغ کی تھی. اسے کہا جائے گا تمہیں کیسے پتا ہے؟ وہ جواب دیں گے ہمارے پاس ہمارے نبی آئے تھے، انہوں نے ہمیں خبر دی کہ انبیاء علیہ السلام نے اپنا پیغام اپنی اپنی امتوں کو پہنچایا، یا اللہ تیرا پیغام پہنچا دیا تھا، یعنی ہم نے قرآن سے پڑھا ہے نا. تو یہ امت گواہ بنے گی ان کے خلاف اس دن. لیکن گواہی کے لیے کیا ضروری ہے؟ یا تو آپ وہاں پہ وٹنس ہوں، نہیں تو آپ کے پاس علم ہونا تو ضروری نہیں ہے. اگر امت کے پاس علم ہی نہیں ہے تو ان کو کیا پتا کہ کس نے کتنا تبلیغ کی تھی، حق ادا کیا تھا نہیں کیا تھا، کیسے گواہی دیں گے پھر بتائیں. اور علم ہی نہیں ہوگا نا. دیکھیں وہ یہاں بھی کہہ رہے ہیں کہ ہمارے نبی آئے، انہوں نے ہمیں خبر دی تو پھر ہمیں پتا چلا، کیونکہ ہم تو اس زمانے میں نہیں تھے. تو جن لوگوں نے نبی کی بات کبھی سنی ہی نہیں، کبھی قرآن سیکھا ہی نہیں، کبھی پڑھا ہی نہیں، ان کو کیا پتا؟ وہ کیسے گواہی دیں گے اس دن؟ کیسے کھڑے ہوں گے اللہ کے سامنے؟ تو یہ گواہی بنے گی، یہ گواہ ہوں گے لوگوں کے اوپر. اور یہ گواہی ایسی ہے جو پیغمبر سے بھی لی جائے گی. وَيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا، اور رسول تم پر گواہ ہوگا، رسول بھی گواہی دیں گے کہ ہم نے پہنچا دیا. آپ دیکھیں خطبہ حجت الوداع اگر آپ نے کبھی پڑھا ہو، نہیں پڑھا تو اب جا کے پڑھیے گا. اس میں آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا؟ آخر میں آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا دیکھو لوگو میں نے پہنچا دیا تمہیں. تو لوگوں نے کہا ہاں آپ نے ہمیں پہنچا دیا. تین دفعہ پوچھا تھا لوگوں میں نے تمہیں پہنچا دیا، لوگوں نے کہا ہاں آپ نے ہمیں پہنچا دیا. پھر آپ صلی اللہ علیہ وسلم نے اپنی انگلی آسمان کی طرف اٹھا کے فرمایا اے اللہ، اللہم اشہد، اللہم اشہد، اللہم اشہد. تین دفعہ فرمایا اے اللہ تو گواہ رہنا، تو گواہ رہنا، تو گواہ رہنا، میں نے ان کو پہنچا دیا. اور ایک اور اہم بات ہے خطبے میں، ذرا آپ دیکھ لیجئے گا. اس کے بعد یہ جو میں نے آپ کو کہا نا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ، اب آپ سوچیں گے کہ انہوں نے کہاں سے یہ بنا لیا کہ تم گواہ ہو لوگوں پر، تو اپنے عمل سے گواہی دیں اور اپنی قول سے گواہی دیں، یعنی لوگوں کو بلائیں دین کی طرف. اور امت وسط وہ ہے جو لنک ہے اس میں، تو اس کی کہاں سے دلیل ملتی ہے؟ جناب یہ آپ صلی اللہ علیہ وسلم نے باقاعدہ ہمیں ذمہ داری دی دنیا سے جانے سے پہلے، پتا ہے آپ کو؟ آپ صلی اللہ علیہ وسلم یہ رسپانسبلٹی دے کے گئے ہیں. کیسے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا جو حاضر ہے یہاں پہ वो पहुंचा दे उसको जो गायब है। गायब कौन कौन है? उस वक्त जो वहां पे नहीं थे वो भी गायब है, और जो अभी पैदा नहीं हुए वो भी गायब है। कितना सुभान अल्लाह, कितना कॉम्प्रिहेंसिव वर्ड यूज किया ना। और आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते कि वो फलां इलाके वाले को भी पहुंचा देना, फलां जगह पे जो रहते हैं उनको भी बता देना, तो एक लिमिटेड बात हो जाती। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो भी हाजिर है, जो यानी मेरी बात सुन रहा है, वो गायब को पहुंचा दे, जो यहां पे नहीं है उसको पहुंचा दे। इसलिए आज तक आप तक बात पहुंची ना, अब आगे आपको किसको पहुंचानी है? जो भी गायब है, जो भी नहीं जानता। तो ये तो आप सल्लल्लाहु अलैहि वसल्लम हमारे ऊपर जिम्मेदारी डाल के गए। जिनको भी नहीं मालूम उन तक हमने पहुंचाना है, और कयामत के दिन इसी चीज की गवाही देनी है। कयामत के दिन आप सल्लल्लाहु अलैहि वसल्लम फरमा देंगे कि या अल्लाह मैंने इनको पहुंचा दिया था। अब आगे तो इनका काम था ना पहुंचाना, अब क्या कोई नबी आया आएगा? नहीं, नबुवत तो खत्म हो गई आप सल्लल्लाहु अलैहि वसल्लम पे। तो फिर अब जो दुनिया के इतने लोग हैं, जो गुमराहियां हैं दुनिया के अंदर, इतने फितने हैं दुनिया में, इनका क्या बनेगा? कभी कभी हम बहुत तर्स खाते हैं, बाज लोग बहुत कहते हैं कि देखिए पहले तो पैगंबर आते थे, तो अब तो ना कोई पैगंबर आएगा ना कुछ है, तो ये बेचारे लोग हैं ये इतने आग की तरफ जा रहे हैं, इनको कौन बताएगा? इनको बताने की जिम्मेदारी तो अब आपके ऊपर है। इस उम्मत को उम्मत वसत बनाया ही इसलिए, ये अब लेके अल्लाह का पैगाम पहुंचाएगी लोगों। और अगर ये जिम्मेदारी इसने पूरी ना की तो देखा बनी इसराइल के साथ क्या हुआ, वबाउ भी गदब इन अला गदब, गजब पे गजब। अल्लाह ताला का इतना गुस्सा और जिल्लत और मस्कनत। तो अगर ये जिम्मेदारी ना पूरी की, दुनिया में भी रुसवाई है और आखरत में तो जब यहां पे गवाही देने के लिए खड़ा किया जाएगा तो क्या गवाही देंगे? हमें क्या पता, हमें तो पता ही नहीं। लो हम क्या करके आए हैं, हम तो बस चूल्हे चटके ही करते रहे, क्या हाथ क्या गवाही देंगे बताएं? हाथ यही गवाही देंगे कि मैं तो बस खानादारी करती रही। आंखें क्या गवाही देंगी? मैं एंटरटेनमेंट प्रोग्राम ही देखती रही। पैर क्या गवाही देंगे? हम तो ड्राइविंग ही करते रहे बस। ये तो वहां पे अदालत कायम होगी और गवाहियां होंगी। और आप सल्लल्लाहु अलैहि वसल्लम को इतनी ज्यादा फिक्र और खौफ था इस गवाही का कि एक दफा हजरत अब्दुल्ला बिन मसूद से आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे कुरान पढ़ के सुना दो। तो उन्होंने पढ़ के सुना रहे थे कि वो आयत आई जिसमें अल्लाह ताला ने फरमाया कि उस वक्त क्या हाल होगा जब है नबी हम आपको गवाह की हैसियत से खड़ा करेंगे। ये सुन के आप सल्लल्लाहु अलैहि वसल्लम की आंखों से आंसू रवा हो गए। आप सल्लल्लाहु अलैहि वसल्लम की इतनी तकलीफ देख के ना दूसरे सहाबा ने हजरत अब्दुल्ला मसूद को रोका कि देखो आप सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल हो रहा है। आपने फरमाया अब्बास करो, अब्बास करो। कितना गवाही का एहसास था कि क़यामत के दिन अल्लाह ने मुझे खड़ा करना है, तो मैं गवाही का हक अदा मुझे यहां पे करना है, दुनिया में अदा करना है, ताकि मैं उस दिन बरी जिम्मा हो सकूं। मैं उस दिन कह सकूं या अल्लाह मैंने अपना काम कर दिया था, मेरे ऊपर नहीं है कोई इल्जाम। समझ लेना, ऐसे जैसे मिसाल के तौर पे आप किसी को कहें, आप जाइए जरा ना मेरे दोस्त को जाके ये कहें ये मेरा मैसेज दे दें, और सो कहें ये काम अर्जेंटली कर लें, अगर नहीं किया तो फिर मेरा बहुत नुकसान होगा। तो वो जो आपने जिसको भेजा है मैसेंजर बना के, उसको आपने कहा कि दोस्त तक पैगाम पहुंचा दो, थोड़े दिन बाद आप देखते हैं वो फिर काम नहीं हुआ, तो आप अपने दोस्त को जाके पकड़ते हैं कि देखो मैंने तुम्हें मैसेज भी भेजा, तुमने फिर क्यों नहीं किया? वो कहेगा मुझे तो मैसेज मिला ही नहीं। अब आप किसकी शामत पकड़ेंगे? जो पैगाम देने वाला था ना, कि उसने पैगाम क्यों नहीं पहुंचाया? तो इसलिए पैगंबरों को फिक्र थी कि ये उस दिन हमारे ऊपर कोई इल्जाम ना आए, हम ये कह दें कि या अल्लाह हमने हुज्जत तमाम कर दी, हमने पैगाम दे दिया, अब किसकी जिम्मेदारी थी? अब इन लोगों की जिम्मेदारी थी ना कि ये आगे देते। अब देख लें कि आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया से चले गए हैं, लेकिन दुनिया में इस वक्त कितने इंसान हैं, अरबों खरबों इंसान हैं ना, उन तक कौन अल्लाह का पैगाम लेकर जाएगा? उन पर कैसे हुज्जत तमाम होगी? उल्टा उस दिन वो हमारे गिरेबान पकड़ लेंगे कि या अल्लाह इनके ऊपर जिम्मेदारी थी हमें बताने की, इन्होंने नहीं हमें बताया। वो जहन्नुम की तरफ जा रहे होंगे तो जिम्मेदार कौन है? देखिए ना, जैसे मैंने आपको ये मिसाल दी दोस्त की, तो जिम्मेदार कौन है? ये जिम्मेदार है ये उम्मत। तो क्या वाकई इतनी कोशिशें हो रही हैं आज ये काम करने की? लेकिन पहले तो टारगेट मुतय्यन करें ना। टारगेट क्या है? सारी दुनिया तक अल्लाह का पैगाम पहुंचाना है, ठीक है, एक बंदा नहीं कर सकता, मगर उम्मत के हर फर्द की ये जिम्मेदारी है। इस उम्मत ने ये काम करना है, तो क्या इसके लिए इतनी कोशिश हो रही है जितनी होनी चाहिए? लेकिन टारगेट जितना बड़ा होगा, कोशिश भी तो उतनी ज्यादा होनी चाहिए ना। या मुझे सिर्फ इतना बताएं, आज आप ऐसा करिएगा, जरा कुछ अपने लोग जो कुरान से नहीं जुड़े हुए, जरा उनसे आप पूछिएगा कि उम्मत मुस्लिमा की जिम्मेदारी क्या है, जरा पूछिएगा ये बात। यकीन करें हमारे 90% लोगों को तो पता ही नहीं है कि उनके ऊपर कोई जिम्मेदारी भी है। पता ही नहीं है। जिस चीज का एहसास आप सल्लल्लाहु अलैहि वसल्लम को इतना शदीद था कि आपने अपनी जान घुला दी, किसी पल आपको चैन नहीं आता था, आज देखो उनकी उम्मत को यह पता तक भी नहीं है कि हमारे ऊपर जिम्मेदारी है हक का पैगाम पहुंचाने की, और कल हशर के मैदान में हमसे सवाल होना है, हमसे पूछा जाएगा जो पैगाम आपको मिला था वो कहां तक पहुंचाया, किस किस तक पहुंचाया। हम क्या कहेंगे? हम तो खुद नहीं रिसीव कर सके, तो हमने क्या किसी और तक पहुंचाना था? देखिए, हमने तो खुद ही नहीं रिसीव किया। क्यामत तक जितने भी लोग आने हैं ना, वो उम्मत मुस्लिमा के थ्रू ही उन तक बात पहुंचेगी। तो आप खुद ही देख लें, ये लोग कहेंगे हमारी जिम्मेदारी क्या है? नमाज, रोजा, ये बस ये अल्लाह की इबादत करना, ये इस उम्मत का मकसद है। आप देखना ये जवाब देंगे। हालांकि क्या काम था बताएं? मैंने अभी आपको सूरह आले इमरान की जो आयत से बताया, क्या काम है लोगों को रब से जोड़ना? लेकिन हमने तो ये काम किया ही नहीं ना। खुद जुड़े तो दूसरों को क्या जोड़ेंगे? ये बताएं, दूसरों को तो बात की बात है ना, खुद तो हमने इस दीन को समझा ही नहीं। आप बताएं कि उस दिन जब हमें अदालत में खड़ा किया जाएगा, सूरह ज़ुमर में जैसे अल्लाह ताला ने फरमाया, वा अशरकतिल अर्दु बिनूरी रब्बिहा व वुदियल किताब व जीअ बिन्नबियीन व शुहदा व कुदिया बैनहुम बिलहक व हुम ला युज़लमून। और उस दिन जमीन अपने परवरदिगार के नूर से जगमगा उठेगी, नामाए आमाल हाजिर किए जाएंगे, नबियों और गवाहों को लाया जाएगा, और लोगों के दरमियान हक से फैसले कर दिए जाएंगे और जुल्म ना किए जाएंगे वो। आप मुझे बताएं कि उस दिन नबियों को भी और इन सब को भी, गवाहों को भी, सबको लाया जाएगा, तो इसलिए लाया जाएगा ना ये गवाही दे कि हमने पैगाम पहुंचाया, और जिन्होंने जिम्मेदारी पूरी नहीं की वो किस सूरत में आएंगे फिर, जिन्होंने खुद ही नहीं कभी अपने इस पैगाम जो अल्लाह ने उनको उनकी तरफ भेजा उसको ही नहीं आज तक समझा, उसको ही नहीं आज तक जाना, उसको ही नहीं आज तक सीखा, वो क्या दूसरों को बताएंगे? जब हम इसको अपनी रिस्पॉन्सिबिलिटी समझ लेंगे ना, तो उसी तरह हमारा लाइफस्टाइल भी बदल जाएगा। जब मिसलन अब किसी के घर में बच्चा पैदा होता है, वो माँ समझती है ना ये मेरी जिम्मेदारी है, तो उसकी जिंदगी कैसे चेंज हो जाती है? उसके मुताबिक उसका सोना जागना, उसके घर के बाकी काम बच्चे के गिर्द घूमने लगते हैं। बच्चा सोता है तो वो काम कर लेती है, बच्चा सोता है तो वो सो जाती है, बच्चा जागता है तो उसको भी जागना पड़ता है, और बाकी सारी एक्टिविटीज उसी के गिर्द घूमती है, क्योंकि उसने उसको जिम्मेदारी समझा। हम इसको ओन ही नहीं करते, हमारी कहाँ जिम्मेदारी, उनकी होगी। ये जो आलिम है, ये जो है, ये किस लिए है? उनकी होगी, हमारा काम क्या है? हमने तो दुनिया कमानी है, ऐश आराम, और इसके अंदर पढ़ना है और बस दुनिया से चले जाना। सारा दिन हमारा खाने पकाने इन चीजों के अंदर गुजर जाए, कल अल्लाह ताला पूछेगा नहीं कि क्या मैंने जिंदगी खाने पकाने के लिए दी थी। सबसे पहले तो अपना जब जिम्मेदारी समझेंगे ना, तो अपना लाइफस्टाइल या अपने आवर्स, अपना दिन उस तरह से आप डिवाइड करेंगे। सारा दिन अपनी जरूरियात पूरी करने के लिए आप स्पेंड नहीं कर सकते। हमने अगर दिन के तीन हिस्से कर दिए जाए, होना यही चाहिए, दिन के तीन हिस्से करें, एक में अपनी जरूरियात पूरी करने के लिए आप टाइम रखें, लेकिन हमने एक हिस्से को पूरी जिंदगी बना लिया, पूरा दिन बना लिया। आज हैरत है कि देखिए, औरतें घरों से निकल के वो भी काम कर रही हैं जो मर्द करते हैं, जो मर्दों की जिम्मेदारी है, मगर इस पे किसी को कोई भी ऑब्जेक्शन नहीं होता। हाँ, लेकिन अगर कोई औरत ये कहे कि मेरी जिम्मेदारी ये भी है कि लोगों को हक का पैगाम पहुंचाऊं, तो कहते हैं लो भला, औरत की ये कहां से जिम्मेदारी हो गई, ये कोई औरतों का काम है? तो क्या औरत उम्मत मुस्लिमा की फर्द नहीं है? ये जिम्मेदारी तो पूरी उम्मत की है, और औरतों को उम्मत की, जो इस उम्मत की औरतें, उनको औरतों तक पैगाम पहुंचाना है। तो ये बहुत भारी जिम्मेदारी है। आप सल्लल्लाहु अलैहि वसल्लम ने कैसे इस जिम्मेदारी को पूरा किया था, पता है आपको? पता ही है सबको ना, कैसे किया था? बातें भी सही थी, ताने भी सुने थे, उनकी तरफ से हर तरह का टॉर्चर भी बर्दाश्त किया था, अपने करीबी प्यारे साथियों के ऊपर जो जुल्म सितम था उसको भी बर्दाश्त किया था, अपने घर वालों की कुर्बानी भी दी थी कि जिस वक्त अपनी बेटियों को तलाक हो गई थी, फाइनेंशियली भी इस चीज को सहा था, फैमिली ने भी कुर्बानी दी थी, और गम भी सहे थे जब अपने चचा शहीद हो गए, जब हजरत बिलाल के ऊपर इतना जुल्म किया जा रहा। आप सल्लल्लाहु अलैहि वसल्लम पे क्या गुजरती होगी, सोचें जब कोई आके ये बताता होगा कि फलां जगह पे सुमैया को शहीद कर दिया गया रज़ी अल्लाह ताला अन्हा, फलां जगह पे अम्मार को टॉर्चर किया जा रहा, फलां जगह पे बिलाल को घसीटा जा रहा, किस जुर्म में कि वो कहते अहद अहद अहद, क्या गुजरती होगी आप सल्लल्लाहु अलैहि वसल्लम पे उसको। लेकिन आपने बर्दाश्त किया, उसको सबर किया, और चलते रहे इस रास्ते पे। ये रास्ता कोई फूलों की सेज नहीं कि आपको हार पहना दिए जाए, अब मेरी तारीफें हो, मेरी ये हो, हाय किसी ने मुझे ऐसे क्यों कह दिया, अब मैं इस गम में मुब्तला हो जाऊं। नहीं, ये तो रास्ता बड़ा कांटों भरा रास्ता है। जब आप किसी को पैगाम देंगे, बातें भी सुननी पड़ेंगी, हमसे कहां बातें बर्दाश्त होती हैं, हमारी शान में क्यों गुस्ताखी हो भाई, हम अपना काम करें, हमें क्या, जाए जहन्नुम में चाहे जहां मर्जी। तो फिर उस दिन जिम्मेदारी अदा ना की हो तो अल्लाह की अदालत में खड़े कैसे होंगे, ये बताएं। सबसे पहले क्या करना है, इस जिम्मेदारी का एहसास करना है कि मेरे ऊपर ये जिम्मेदारी है, उसके बाद अपनी जिंदगी को उस तरह से मैनेज करना है। हमने बाकी जिम्मेदारियां भी पूरी करनी है, घर की भी पूरी करनी है, ऐसे नहीं कि उनको छोड़ देना है, लेकिन साथ ये काम भी करना है। ये नहीं कि ऐशो इशरत में ही पड़े हुए, अपनी लग्जरीज को नीड्स ना बनाए। अल्लाह ने ये रिस्पॉन्सिबिलिटी नहीं दी है कि दुनिया में ऐसे जिंदगी गुजारो जैसे कि तुम्हें हमेशा दुनिया में ही रहना है। नहीं, मुसाफिर की तरह रहो, यानी वापस जाने का एहसास रहे। जब वापस जाने का एहसास रहेगा तो फिर ज्यादा इस चीज पे फोकस होगा कि मेरे ऊपर पूछ होनी है, मैंने गवाही देनी है। कैसे आप बोल सकेंगे कि हाँ हमने इन तक पहुंचाया था पैगाम, कैसे कह सकेंगे? और जो इस वक्त आप पढ़ रहे हैं, सीख रहे हैं, इसमें भी ये नियत कर लें कि मैंने आगे पहुंचाना है। इंशाल्लाह ताला ये भी आपके इसी काम में एक स्टेप हो जाएगा। तो शहादत हक का फरीजा अंजाम ही इस तरह होगा, लोग दीन सीखें, دین کی طرف آئیں، اس سے اپنی زندگیاں بدلیں، یہ ہے نا اپنے عمل سے گواہی، اپنی زندگیاں بدلیں، پھر قول سے بھی دوسروں کو اس طرف بلائیں. تو اس کو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ ایک بندے کا بھی ہدایت پا جانا تمہارے ذریعے سرخ اونٹوں سے زیادہ بہتر ہے. سرخ اونٹ اس وقت بہت ایکسپینسو ہوتے تھے، بہت لگژری ہوتے تھے کسی کے پاس، تو سرخ اونٹوں سے بھی بہتر ہے ایک بندہ بھی تمہارے ذریعے ہدایت پا جائے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا مجھ سے پہنچا دو اگرچہ ایک آیت ہی کیوں نہ ہو، چاہے ایک آیت بھی آتی ہے نا وہ بھی آگے پہنچا دو. یہ ذمہ داری ہے ہم سب کی. لوگ کہتے ہیں ہاں یہ کیوں بتانا شروع ہو گئے، یہ کیوں ایسے کرنا شروع ہو گئے، پہلے ان کو یہ کرنا چاہیے تھا اور فلانا کورس اور فلانے. یہ تو ہر بندے پہ اس امت کی ریسپانسبلٹی ہے کہ وہ ایک آیت بھی جانتا ہو تو آگے پہنچائے، ورنہ کل کو یہ ہمارا گریبان پکڑیں گے، ہمارے ہمسائے، ہمارے کولیگز، یہ ہمارا گریبان پکڑیں گے. اور ہم کیوں نہیں بتاتے کہ اگر ہم بتائیں گے تو پھر کیا ہوگا، وہ تو ہمیں برا سمجھیں گے یا ہمیں ایسے کریں گے. حکمت کے ساتھ بتائیے، بتانا ضروری ہے. اور اپنی عزت کو ایک طرف رکھ کے پھر کہ کوئی بات نہیں، کیا زیادہ سے زیادہ میری بےزتی ہو جائے گی نا، لیکن پھر دیکھو کہ میں اس حق کو ادا کرنے والی تو بن جاؤں. جو اللہ تعالیٰ نے چنا ہے اس کو امت وسط بنایا تاکہ تم گواہی دے دو لوگوں پہ، اور رسول تم پہ گواہی دے، تو رسول نے تو اپنا کام کر دیا ہے نا، کر دیا نا پورا. اسی لیے تو اس دن لوگوں نے کہا تھا کہ یا رسول اللہ آپ نے پہنچا دیا، گواہی دی تھی، تو وہ تو بری ذمہ ہو گئے. اب مجھے بتائیں کہ ہم کیسے گواہی دیں گے، ہم بری ذمہ ہو سکتے ہیں؟ ہم کہہ سکتے ہیں اللہ ہم نے بھی حق ادا کر دیا، اللہ انہوں نے نہیں ماننا تھا، ہم نے تو ان تک پہنچایا تھا. دین کا علم اس لیے لیں کہ کل آپ اپنے دین کو ڈیفینڈ کر سکیں، صحیح بات لوگوں تک پہنچا سکیں. پھر اور گواہی کا ایک معنی یہ بھی ہے کہ رسول خلاف گواہی دیں گے. وَيَقُولَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا، کہ اللہ تعالیٰ نے قرآن پاک میں فرمایا سورہ فرقان میں کہ وقال رسول یا ربی ان قوم اتخذوا هذا القرآن محجورا، اے میرے رب میری اس قوم نے قرآن کو چھوڑ دیا تھا. یہ بھی وہ گواہی دیں گے. کسی کے حق میں گواہی دی جائے گی اور کسی کے خلاف گواہی ہوگی. وہ سوچ لیں کہ اگر ہمارا قرآن سے ایسا تعلق ہے کہ نہ ہم اس کو یہ کوئی ٹائم نکالتے ہیں، نہ اس کو سیکھنے سمجھنے کا ہمیں کوئی شوق ہے، تو آپ صلی اللہ علیہ وسلم ہمارے حق میں گواہی دیں گے یا ہمارے خلاف؟ خود ہی سوچ لیں. جو میرا اس وقت رویہ قرآن کے ساتھ ہے، کیا میں آپ صلی اللہ علیہ وسلم کی شفاعت کی حقدار بنوں گی، یا اللہ معاف کریں ان کی اپنے خلاف گواہی کی؟ کیونکہ یہ تو قرآن کہہ رہا ہے کہ آپ صلی اللہ علیہ وسلم یہ گواہی دیں گے، یہ فرمائیں گے، انہوں نے چھوڑ دیا تھا قرآن کو. تو آج انہی کی طرح، بنی اسرائیل کی طرح، ہم نے بھی قرآن کو پسے پشت ڈال دیا، پیچھے ڈالا ہوا، اور ابھی تک یہی ہم کنفیوژن میں ہیں کہ قرآن سیکھنا پڑھنا، اس کے اوپر عمل کرنا، کیا یہ فرض ہے کہ نہیں ہے؟ یہ ابھی تک ہماری کنفیوژن نہیں دور ہوئی. تو یہ بہت سخت ذمہ داری ہے، یاد رکھیں. اس اگر ہم نے حجت تمام نہ کی تو ہم پر الزام آ جائے گا، ہم نے حق کو حق اور باطل کو باطل لوگوں تک یہ پہنچا دینا، آگے ان کی مرضی ہے، کسی کو منوا لینا یہ ہماری ذمہ داری نہیں ہے. اب ہم خوش ہو کے اس لیے بیٹھ جائیں، ہائے ہم تو امت وسط ہیں اور ہمیں تو کتنی بڑی پروموشن مل گئی اور ہماری تو یہ ہو گئی. بھائی یہ ابھی آپ کو ٹائٹل اس لیے مل رہا ہے، یہ سمجھ جائیں کہ ایک ذمہ داری کے ساتھ آ رہا ہے. پوزیشن آف پاور ملتی ہے تو ساتھ ریسپانسبلٹی بھی ہوتی ہے کہ نہیں، اور ساتھ پھر اتنی بڑی اس کی چیلنجز بھی ہوتے ہیں. تو یہاں پہ چیلنجز بھی ہیں، قربانیاں ہیں، تانے ہیں، دل آزاریاں ہیں، لوگوں کی تکلیف دینے والی باتیں ہیں، یہ سب چیزیں ہیں، لیکن پھر دیکھو تمہیں امت وسط بھی تو بنایا، کتنا بڑا تمہارا مقام دیا کہ تم گواہی دو گے اور اس کے بیسس پہ فیصلہ کیا جائے گا کہ ان کو سزا ملنی چاہیے یا ان کو بری کر دینا چاہیے۔ تو یہاں پہ اس آیت میں دیکھ لیں آپ، بنی اسرائیل سے امامت لے کے امت محمد کو دی جا رہی ہے۔ اب آپ امامت لے کے بیٹھ جائیں گھروں میں اور بس کہیں کہ بس امامت تو ہمیں مل گئی، تو ہم تو چوزن ونز ہیں، ہم تو بہترین ہیں، یہ سب کو پتا ہے کہ ہم بیسٹ ہیں، آگے کچھ نہیں پتا کہ کیوں یہ فضیلت ملی ہے۔ امید ہے کہ یہ آیت آپ لوگوں کو سمجھ آ گئی ہوگی، کیونکہ اس پارے میں امت وسط کی خوبیاں ہیں، اس پارے میں آپ آگے بھی دیکھیں گے جو ہمیں اپنے اندر شامل کرنی ہے، سارا اس کا تھیم ہی یہی ہے۔ تو رسول تم پہ گواہ ہو، اور وما جعلنا القبلۃ التی کنت علیہا، اور نہیں ہم نے بنایا قبلے کو جس پہ تو تھا، کس پہ تھے آپ صلی اللہ علیہ وسلم، یعنی بیت المقدس، اس کی طرف منہ کر کے نماز پڑھ رہے تھے نا، کہ مدینہ میں یہ نازل ہو رہی ہیں آیات، ہم نے اس کو قبلہ نہیں بنایا۔ سب سے پہلے تو بات یہ یہاں پہ پتہ چل رہی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم جس قبلے کی طرف نماز پڑھ رہے تھے، اللہ تعالیٰ نے اس کو کسی مقصد کے لیے قبلہ بنایا تھا ٹیمپریری طور پہ، ہم نے اس کو نہیں قبلہ بنایا، مگر کس لیے، مگر الا مگر لنعلم من يتبع الرسول ممن ينقلب على عقبيه، تاکہ ہم ٹیسٹ کر لیں، ہم جان لیں۔ تو کیا اللہ تعالیٰ ہر چیز کو پہلے سے نہیں جانتے؟ اللہ تعالیٰ تو فیوچر کا بھی علم اسی طرح رکھتے جیسے آج کا، جیسے ماضی کا، اس کے لیے پاسٹ پریزنٹ فیوچر کچھ نہیں ہے، اس کے لیے ہر چیز ظاہر ہے۔ مگر کس لیے یہاں پہ فرمایا گیا لنعلم، تاکہ ہم جان جائیں، یعنی تاکہ ہم سب کے اوپر کلیئر کر دیں، ظاہر کر دیں، میں یتبعو، کہ کون ہے جو اتباع کرتا ہے رسول کی، رسول نے کہا قبلہ چینج کرو، تو کون ہے جو بغیر چوں چراں کے فوراً اوبے کرتا ہے، اور کون ہے جو اپنی ایڑیوں پہ پھر جاتا ہے کہ یہ کیا بات ہوئی، لو پھر اگر یہ قبلہ رکھنا تھا تو پھر پہلے کیوں چینج کیا، پھر پہلے ہی کیوں نہیں کہہ دیا۔ تو ٹیسٹ ہو جائے، کھوٹ نکل جائے، اور کھرا ایک طرف ہو جائے، کھوٹا ایک طرف ہو جائے، سمجھ آئی نا؟ تو اللہ تعالیٰ نے اس ٹیسٹ کے لیے یہ قبلہ متعین کیا تھا، بنایا تھا بیت المقدس کو۔ تو یہ کب بنایا تھا اللہ تعالیٰ نے، کیا کوئی آیات اتری اس میں، کیونکہ آپ صلی اللہ علیہ وسلم تو اللہ تعالیٰ کے اذن کے بغیر تو کچھ نہیں کرتے۔ تو اس کی دو وجوہات ہیں کہ کیوں بیت المقدس کی طرف آپ صلی اللہ علیہ وسلم منہ کر کے نماز پڑھ رہے تھے۔ ایک تو یہ کہا جاتا ہے کہ ہو سکتا ہے کہ یہ بات ہو کہ نبی کریم صلی اللہ علیہ وسلم پچھلے انبیاء ہی کی سنت کو فالو کرتے ہوئے، کیونکہ پچھلے انبیاء اس طرف منہ کر کے نماز پڑھتے تھے، اس لیے آپ صلی اللہ علیہ وسلم نے بھی یہ کیا۔ اور یہ بھی ہو سکتا ہے کہ وحی غیر مطلوع کے ذریعے، دیکھیے وحی دو طرح کی ہوتی ہے، ایک وحی مطلوع، مطلب جو تلاوت کی جاتی ہے، جیسے یہ ہم ابھی آیتیں پڑھ رہے ہیں، اور ایک کون سی ہے، وحی غیر مطلوع، یعنی جس کی تلاوت نہیں ہوتی لیکن آپ صلی اللہ علیہ وسلم پہ وہ بھی اللہ ہی کی طرف سے وحی آئے، جس کو وحی خفی بھی کہتے ہیں، چھپی بھی، یعنی جبرائیل علیہ السلام لے کر آئے لیکن ہم اس کی تلاوت نہیں کرتے، آپ صلی اللہ علیہ وسلم تک ایک میسج آیا۔ تو اللہ اس سے ہمیں کیا پتا چلا کہ قرآن کے علاوہ بھی وحی تھی، جس کو ہم حدیث کہہ دیتے ہیں، وہ بھی اللہ ہی کی طرف سے آئی ہے، لیکن الفاظ آپ صلی اللہ علیہ وسلم کے ہوتے ہیں۔ تو جو لوگ حدیث کو نہیں مانتے وہ اس بات کو دیکھ لیں کہ ورنہ قبلے کا تعین کس وقت ہوا، کوئی قرآن میں آیت نہیں ہے کہ آپ بیت المقدس کی طرف منہ کر کے نماز پڑھیں، تو آپ صلی اللہ علیہ وسلم کو کیسے پتا چلا؟ ٹھیک ہے، تو اللہ تعالیٰ نے فرمایا نا، نہیں بنایا ہم نے اس کو قبلہ، مگر اس کام کے لیے بنایا تھا، یعنی اللہ نے ہی بنایا ہے اس کو قبلہ۔ جب اللہ تعالیٰ نے وہاں نماز پڑھنے کو کہا تو لوگ ادھر کو نماز پڑھیں گے، جب اللہ تعالیٰ نے قبلے کو شفٹ کر دیا تو اللہ کا حکم ہے وہ جدھر کو چاہے لوگوں کو ڈائریکشن دے دے کہ یہاں پہ نماز پڑھو، اصل بات اس کے حکم کی ہے۔ تو اللہ تعالیٰ نے ٹیسٹ کرنا تھا۔ تو نمبر ون، حکمت، حکمت، اب دیکھیں اللہ کے ہر کام میں حکمت ہوتی ہے، تو حکمت اس میں کیا تھی کہ پتا چل جائے اب کون ہے اوبیڈینٹ نبی کا اور کون ہے جو اسلام سے پھر جانے والا ہے۔ یہ پلٹ جانا اپنی ایڑیوں پہ کیا مطلب ہے اس کا، اسلام سے پھر جانا، جس کے اندر ڈاؤٹس آ گئے یہ کیسا دین ہے، اس کے اندر تو کچھ سمجھ ہی نہیں آ رہی. کیا جو کئی ہو سکتے تھے کمزور کمزور ایمان والے، جن کو جو ابھی یعنی ان کی تربیت بھی نہیں ہوئی، ابھی تو نئے نئے مسلمان ہوئے. دیکھیں نا مدینہ میں آپ صلی اللہ علیہ وسلم آئے تو انصار میں سے کئی ابھی نئے نئے مسلمان ہوئے تھے، تو پتہ چل جائے. اللہ تعالیٰ جدا جدا کرنا چاہتا تھا. تو دین نام کس چیز کا، اس کا مطلب آپ صلی اللہ علیہ وسلم کی اتباع کا، کیونکہ اس کے اپوزٹ کیا کہا گیا، اسلام سے پھر جانا. جس نے اتباع نہیں کی، یا تو کوئی اتباع کرنے والا ہے، فالو کرنے والا ہے، یا پھر کوئی اسلام سے پھرنے والا ہے، ایک ہی ان میں سے ہو سکتا ہے. وَإِن كَانَتْ لَكَبِيرَةً إِلَّا عَلَى الَّذِينَ هَدَى اللَّهِ. یار یہ بہت مشکل تھا. کیا مشکل تھا؟ یہ بھی ہو سکتا ہے کہ آپ صلی اللہ علیہ وسلم کی اتباع کرنا بہت مشکل تھا، یہ بھی ہو سکتا ہے کہ خانہ کعبہ کو اب قبلہ بنانا یہ بہت مشکل تھا. اس لیے کہ دیکھیں نا جو اگر یہود میں سے کوئی مسلمان ہوتا تو نسلوں سے ادھر ہی بیت المقدس کی طرف ہی منہ کر رہے تھے، تو یہ حکم تو ان کے لیے بڑا مشکل تھا. اور اگر ہم یہ لیں کہ آپ صلی اللہ علیہ وسلم کی اتباع کرنا مشکل ہے، تو واقعی اتباع کرنا مشکل کام ہے، لیکن ان کے لیے نہیں ہے جن کو اللہ نے ہدایت دے دی ہو، ان کے لیے آسان ہے. ہدایت کا مطلب کیا ہے؟ کہ جو جنہوں نے اپنا سر جھکا دیا کہ بس جو اللہ تعالیٰ نے فرمایا میں نے مان لیا، وہ آگے سے چو چرانی کرتے، ان کے لیے بڑی بات نہیں ہے، ان کے لیے کوئی مشکل نہیں ہے، اتباع کرنا کوئی بھاری نہیں ہے. بھاری کن کے لیے ہوتی ہے؟ جن کو ہدایت نہیں ملی ہوتی. ان کے لیے تو پھر ایک ایک فرمان ایسے ہوتا ہے جیسے گلے میں کانٹا پھنس گیا. کیا ایسا ہے نہیں؟ دیکھیں آپ آج بھی کئی لوگوں کے لیے آپ صلی اللہ علیہ وسلم کی اتباع کرنا، آپ صلی اللہ علیہ وسلم کا کوئی فرمان ہے، کوئی بات ہے، کوئی حکم ہے، اس کو ماننا اتنا بھاری لگتا ان کو. بلکہ کبھی کبھی لوگ یہ کہتے ہیں ہائے اچھا اب یہ بھی کرنا پڑے گا، ایسے لگتا ہے جیسے مر رہے ہیں بالکل، یا کسی پتھر بڑے پتھر کے نیچے یہ ان کا دم گھٹ رہا ہے، اس طرح سے کر کے پوچھتے ہیں. اچھا اب یہ بھی حکم ہے، لو اب یہ بھی چھوڑنا پڑے گا. تو آپ صلی اللہ علیہ وسلم کی اتباع مشکل ہے، لیکن ان لوگوں کے لیے نہیں ہے جن کو اللہ ہدایت دے دے. اور ہدایت، خدا اللہ کا ایک معنی یہ بھی ہے نا، کیا چیز ہے جو اللہ نے ہدایت کے لیے دی ہے؟ یہ قرآن. تو یہ قرآن جس نے پا لیا، جس نے اس کو سیکھ لیا، سمجھ لیا، اور اس کو اپنی زندگی کا حصہ بنا لیا، اس کے لیے بالکل بھی مشکل نہیں ہے آپ صلی اللہ علیہ وسلم کی اتباع. وہ تو کہتا سمے نہ ہوا تھا نا، سن لیا بس مان لیا، مجھے نہیں ضرورت یہ پوچھنے کی کہ لیکن اس کی سائنٹیفک کیا ہے، یہ ہمارے لیے صحیح ہے کہ نہیں، پہلے میں یہ دیکھوں گی، پہلے میں وہ کروں گی، پہلے میں ریسرچ کروں گی. بس اس کے لیے تو آپ صلی اللہ علیہ وسلم کا حکم سار آنکھوں پہ، تو ان کے لیے بھی بھاری تھا. مگر وہ جو ہدایت پا گئے تھے، جیسے مہاجرین میں سے میں نے آپ کو بتایا کہ کسی نے بھی انکار نہیں کیا، تو یہ ایک ٹیسٹ تھا اللہ کی طرف سے، جو قبلے کی شفٹنگ ہونا تھا. ورنہ اللہ تعالیٰ پہلے سے بھی خانہ کعبہ کو قبلہ بنا سکتے تھے، لیکن ٹیسٹ لے لیا اللہ نے. کون ہے جو میرے رسول کی بات کو مانتا ہے، اور کون ہے جو پھر جاتا ہے؟ کیا ہمارے روز امتحان نہیں ہوتے ایسے؟ اللہ تعالیٰ ہمیں بھی تو آزما رہے ہیں. ان کو قبلے کی شفٹنگ سے، تحویل قبلہ سے آزمایا گیا، ہمیں اور کئی باتیں جس میں آزمایا جاتا ہے، جس میں ہمارے سامنے واضح آپ صلی اللہ علیہ وسلم کی حدیث ہوتی ہے، واضح بالکل کلیئر نو ڈاؤٹ، لیکن ہمارے پر اتنی بھاری ہوتی ہے، اس لیے کہ ابھی تک ہمیں ہدایت نہیں ملی. جس دن آپ کو ہدایت مل جائے گی نا، اس دن یاد رکھیے گا آپ صلی اللہ علیہ وسلم کی بات کو فالو کرنا بہت آسان ہو جائے گا آپ کے لیے. خوشی سے کریں گے اس دن، اس دن بوجھ نہیں لگے گی. تو اگر آپ دیکھنا چاہتے ہیں کہ مجھے ہدایت ملی ہے یا نہیں، اس سے اپنے آپ کو چیک کر لیں. ठीक है, आसानी हो जाएगी। हो सकता है हम अपने आप को बहुत कहते हैं हम हिदायत याफ्ता हैं, लेकिन अगर इस क्राइटेरिया पे पूरे नहीं उतर रहे तो हिदायत नहीं अभी मिली। अगर आप सल्लल्लाहु अलैहि वसल्लम की इत्तेबा बोझ लग रही है, ऐसे लग रही है कि जैसे कि कोई मुसीबत है, तो नहीं हिदायत मिली। अगर हेसिटेशन हो रही है, मुश्किल हो रही है, और ऐसे हो रहा है कि इससे इससे किसी तरह फरार हासिल कर लूं, तो नहीं मिली हिदायत। तो असल इम्तिहान जो है ना, वो है ही आप सल्लल्लाहु अलैहि वसल्लम की इत्तेबा। وَمَا كَانَ اللَّهُ لِيُضِيعَ إِيمَانَكُمْ، اور اللہ تعالیٰ ایسا نہیں ہے کہ تمہارے ایمان ضائع کرتے۔ یعنی ایمان سے مراد یہاں پہ کیا ہے؟ ایمان سے مراد ہے نمازیں۔ وہ لوگ کہہ رہے تھے نا، ان کا کیا بنے گا جو اس قبلے کی طرف منہ کر کے نماز پڑھتے رہے، اب ان کا کیا ہوگا؟ تو اللہ تعالیٰ نے یہاں پہ فرما دیا، اللہ تعالیٰ ان اللہ بالناس لرؤوف رحیم، اللہ بڑا شفقت کرنے والا ہے، بڑا رحم کرنے والا ہے اپنے بندوں پہ، وہ ایسے ہی تھوڑی تمہاری نمازوں کو ضائع کر دے گا۔ تو وہ تمہاری نمازیں اس طرح نہیں ضائع کرے گا، تمہاری نمازیں وہ قبول ہو گئیں، کیونکہ وہ بھی اللہ کا حکم تھا، تم نے اللہ کا حکم مانا، اس وقت وہ صحیح تھا، اب یہ صحیح ہے۔ ٹھیک ہے، پوری بات کی اگر ہم سمری لے لینا، تو سمری یہی ہے کہ اللہ کا حکم ہی سب سے اوپر ہے۔ جس طرف وہ منہ کرنے کا کہہ دے، وہی قبلہ بن گیا۔ ٹھیک ہے، چاہے وہ بیت المقدس ہو، چاہے وہ خانہ کعبہ ہو۔ تو یہ بھی آپ دیکھ لیں کہ یہاں پہ ایمان کہا گیا نماز کو، نماز کیا ہے؟ ایمان ہے۔ اور نماز کا ضائع ہونا کیا ہے؟ پھر ایمان کا ضائع ہونا۔ اور ہم کتنی نمازیں ضائع کر دیتے ہیں، لاپرواہی کر دیتے ہیں، کوئی بات نہیں، نیند آج بہت آ رہی ہے، کوئی بات نہیں، آج میں تھکی بہت ہوئی ہوں، کوئی بات نہیں، ابھی میں سفر سے آئی ہوں، اللہ کو پتا ہے کہ میں کتنی اس وقت اس میں ہوں، بہت ہی تھکاوٹ میں ہوں، یہ ہوں، آج میرے پاس کام بہت ہے، آج میں بزی بہت ہوں، اللہ کو پتا ہے نا۔ لیکن پتا ہے کیا کر رہے ہیں؟ ایمان کا نقصان، ایمان ضائع ہوتا جا رہا ہے۔ چلیں یہاں تک تلاوت سنتے ہیں، پھر آگے چلتے ہیں انشاءاللہ۔
سيقول السفهاء من الناس ما ولاهم عن قبلتهم التي كانوا عليها، قل لله المشرق والمغرب، يهدي من يشاء إلى صراط مستقيم، وكذلك جعلناكم أمة وسطا لتكونوا شهداء على الناس ويكون الرسول عليكم شهيدا، وما جعلنا القبلة التي كنت عليها إلا لنعلم من يتبع الرسول ممن ينقلب على عقبيه، وإن كانت لكبيرة إلا على الذين هدى الله، وما كان الله ليضيع إيمانكم، إن الله بالناس لرؤوف رحيم۔
دیکھیں، حضرت ابوبکر صدیق نے فرمایا تھا کہ میں کوئی ایسی چیز نہیں چھوڑ سکتا جس پہ آپ صلی اللہ علیہ وسلم عمل کرتے تھے، کیونکہ مجھے ڈر لگتا ہے اگر میں نے کوئی چیز چھوڑ دی آپ صلی اللہ علیہ وسلم کے احکامات میں سے، تو میں گمراہ ہو جاؤں گا۔ اتنا زیادہ وہ لوگ کیئرفل ہوتے تھے کہ جو چیز آپ صلی اللہ علیہ وسلم کا حکم ہے، اس کو چھوڑ تو ہم سکتے ہی نہیں ہیں، اس کو گمراہ ہی سمجھتے تھے۔ تو ہر معاملے میں پھر ہمیں تو یہی چیک کرنا چاہیے نا کہ اس معاملے میں آپ صلی اللہ علیہ وسلم کا کیا طرز عمل تھا، کیا حکم تھا۔ और यहाँ पे अगर हम लियुदिया ईमानकुम में ईमान ही लें इसका मतलब, अगर नमाज नहीं लेते ईमान ही इसका मतलब लेते हैं, तो इसका माना ये होगा कि अल्लाह ताला तुम्हारे ईमान जाया नहीं करेगा। यानी वो लोग कहते थे ना, ये जो सुफहा लोग थे, बेवकूफ लोग थे, वो कहने लगे इन्होंने तो अपना किबला ही बदल लिया, बस अब इनका ईमान जाया हो गया। तो अल्लाह ताला ने इसका जवाब दिया कि अल्लाह तुम्हारे ईमान को जाया करने वाला नहीं, तुम इनकी बातों में ना आओ। अल्लाह बड़ा शफकत करने वाला है, बहुत रहम करने वाला है।